ویلکم بیک. گزشتہ ہفتے وزیر اعظم نواز شریف نے علماء سے تعاون مانگ لیا ہے. ان کا کہنا ہے کہ دہشت گردی کے لیے جو دینی دلائل تراشے جاتے ہیں انہیں علماء کرام نے مسترد کرنا ہے. اس کے علاوہ ان کا کہنا تھا کہ جوابی نیریٹو محراب اور ممبر سے آنا چاہیے. اس سمیت بہت سارے اور ایشوز پر بات کرنے کے لیے ہمارے ساتھ موجود ہیں ممتاز مذہبی اسکالر جاوید احمد غامدی صاحب جو ہمیں ویڈیو لنک سے براہ راست جوائن کر رہے ہیں ملیشیا سے. بہت شکریہ غامدی صاحب ہمارے پروگرام کا حصہ بننے کے لیے. سر آپ نے یقیناً اگر فالو کیا ہو میڈیا کو آپ جانتے ہوں گے کہ پچھلے دنوں ایک تجویز سامنے آئی تھی کہ انسینٹیو دیا جائے ان طالبات کو جو حجاب لیتی ہیں ان کو اٹینڈنس میں اور پھر ایونچولی شاید مارکس بھی دیے جائے. یہ کچھ تجاویز تھی. سر اس طرح کی تجاویز جب جنریٹ کی جاتی ہے اس سے ہم دین کی خدمت کر رہے ہیں کیا؟ واقعی کوئی فرق پڑتا ہے؟ فائدہ ہوتا
نہیں؟ اس سے کوئی فائدہ نہیں ہوتا. دین لوگوں کو اپنی رضامندی سے اختیار کرنا ہوتا ہے. دین کے معاملے میں جو خدمت ہم کر سکتے ہیں وہ اس کے سوا کچھ نہیں کہ لوگوں کو اس کی تعلیم دیں, لوگوں کو اچھے طریقے سے ایجوکیٹ کریں. یہ ذمہ داری میری بھی ہے, آپ کی بھی ہے, یہ ہماری مساجد کی بھی ہے, ہمارے تعلیمی اداروں کی بھی ہے. ہمیں لوگوں پر چھوڑ دینا چاہیے کہ وہ اس کے کس حکم کو کتنا اپناتے ہیں. اللہ تعالیٰ نے ہمیں لوگوں پر داروغہ نہیں بنایا. اس طرح کے جب اقدامات آپ کرتے ہیں تو اس سے بسا اوقات دین کو فائدہ پہنچنے کی بجائے الٹا نقصان پہنچ جاتا ہے. اس طرح کے تمام معاملات میں ترغیب کا طریقہ اختیار کرنا چاہیے. آپ نے اتنے نمبر دینے ہیں, آپ نے یہ ذمہ داری دینی ہے, یہ ذمہ داری لے لینی ہے. اس طرح کے معاملات اس سے پہلے بھی جب اس کی کوششیں کی گئیں تو نہ صرف یہ کہ بالکل ناکام ہو گئے بلکہ الٹا دین کے لیے نقصان پہنچا. بنے
سر ایک کاؤنٹر آرگیومنٹ دیا جاتا ہے کہ یہ انسینٹیو بیسڈ ہے, اس میں ترغیب دینے کے لیے ہی مارکس رکھے گئے ہیں. جو پہلے طریقہ کار تھا وہ شاید سختی سے امپلیمنٹ کرانے کے لیے کیا جاتا ہوگا. دنیا بھر میں انسینٹیو دیے جاتے ہیں, ترغیب دینے کے لیے مختلف چیزیں رکھی جاتی ہیں, تو پھر اس میں حرج کیا ہے؟
دیکھیے تعلیمی معاملات میں لوگ ایک دوسرے سے مسابقت کر رہے ہوتے ہیں, اس میں بعض اوقات ایک نمبر, دو نمبر, تین نمبر بھی فیصلہ کن ہو جاتے ہیں. تو میرے نزدیک اس سے تلخیاں پیدا ہوں گی اور آپ یہ دیکھیں گی کہ اس کے رد عمل کے طور پر بہت سے لوگ خود دین کو ہدف بنا لیں گے. ہمیں یہ بھی دیکھنا چاہیے کہ ہم کس زمانے میں جی رہے ہیں. یہ دور ایسا نہیں ہے کہ اس میں آزادی رائے کی بنیاد پر ہونے والے فیصلوں پر کسی بھی طریقے سے اثر انداز ہونے کی کوشش کی جائے. تعلیم پانے کے لیے طالبات آتی ہیں, طلبہ آتے ہیں. ہم سب کی خواہش ہونی چاہیے کہ وہ اپنے دین کو سیکھیں, اپنے دین کی ہدایات پر عمل کریں, لیکن اس کے لیے صحیح طریقہ یہ ہے کہ اچھا ماحول پیدا کیا جائے, ہمارے اساتذہ ان کے سامنے دین کی شرح و وضاحت کریں. تعلیمی اداروں میں بھی آپ اس کے لیے اہتمام کر سکتے ہیں, لیکن کوئی ایسا طریقہ نہیں اختیار کرنا چاہیے جو کسی کو نیچے اور کسی کو اوپر کرنے کا باعث بن جائے اور اس کے نتیجے میں دین پر تنقید شروع ہو.
ٹھیک ہے غامدی صاحب, تھوڑا آگے بڑھتے, چونکہ آپ نے آزادی اظہار رائے کی بات کی تو اسی سے جڑا ایک اور مسئلہ جو آج کل بڑا میڈیا میں پاکستان میں ڈسکس ہو رہا ہے اور حکومت کی جانب سے بھی اس حوالے سے کچھ کاوشیں کرنے کی یقین دہانیاں کرائی گئی ہیں, گستاخانہ مواد جو انٹرنیٹ پہ پایا جاتا ہے. سر تکلیف ہوتی ہے, مسلمانوں کے جذبات کو ٹھیس پہنچتی ہے, اس کا طریقہ کار کیا ہونا چاہیے؟ اس فتنے سے, اس مسئلے سے کیسے ڈیل کیا جائے؟ ایک تو رائے یہ ہے کہ بین کر دیا جائے, شاید ایسا کرنا پڑ جائے اگر وہ پیجز ہم نہیں ہٹا سکے.
نہیں دیکھیے بات یہ ہے کہ یہ جتنے بھی ذرائع اب پیدا ہو گئے ہیں آپ ان پر پابندی لگائیں گے تو علم پر, دانش پر پابندی لگائیں گے. اس کا صحیح استعمال بھی ہو رہا ہے, غلط استعمال بھی ہو رہا ہے. غلط استعمال اگر کہیں قانون کے حدود سے تجاوز کر کے ہوتا ہے اور ہماری جورسڈکشن میں ہوتا ہے, یعنی ہمارے ملک میں ہوتا ہے, تو جو ملک کا قانون ہے اس کے لحاظ سے ہمیں کارروائی کرنی چاہیے اور اس میں کوئی رعایت نہیں کرنی چاہیے. اگر بین الاقوامی طور پر کوئی اس طرح کا معاملہ ہوتا ہے تو شائستہ طریقے سے, مہذب طریقے سے دنیا کے بڑوں کو متوجہ کرنا چاہیے کہ یہ چیز دنیا میں فساد کا باعث بنتی ہے. جب ایک گروہ کے, اور وہ گروہ بھی اربوں کی تعداد میں ہے, اس کے جذبات مجروح کیے جائیں گے اور جذبات بھی ایک ایسی ہستی کے بارے میں مجروح کیے جائیں گے جس کو ہم دل و جان سے چاہتے ہیں, اپنی جان سے زیادہ عزیز رکھتے ہیں, تو اس کا نتیجہ اس کے سوا کچھ نہیں نکلے گا کہ دنیا میں فساد پیدا ہوگا. تو یہ چیز ہے جس کو لے کر ہمیں دنیا کے اداروں کے پاس بھی جانا چاہیے, ہماری حکومتوں کو بھی, ہمارے اہل علم کو بھی, ये कोशिश करनी चाहिए कि लोगों को इसके बुरे नतायज की तरफ तवज्जो दिलाएं। यही काम मुल्क में भी जरूरी है, यही मुल्क से बाहर भी, ताहम जहां कहीं हमारे कानून की गिरफ्त हो सकती है वहां कानून का इस्तेमाल करने में कोई माने नहीं, लेकिन वो बहुत बेलाग होना चाहिए, सही तरीके से होना चाहिए। उसमें किसी शख्स को ऐसे हदफ नहीं बना लेना चाहिए कि जिसके नतीजे में उसके लिए जीना ही मुश्किल हो जाए।
ठीक है,
कानून के मामलात में कुछ इस्लाहात की भी जरूरत है। हमारे
यहाँ
इस सिलसिले में जो कवानीन बनाए गए हैं वो बड़े बेबुनियाद कवानीन हैं और उसमें जरूरी तकाजों को भी मलहूज नहीं रखा गया, तो उन कवानीन की भी इस्लाह करनी चाहिए। मेरे नजदीक बाज़ औक़ात जब एक कानून गलत तरीके से बनाया जाता है तो उसका भी बुरा नतीजा निकलता है, और ये नतीजा हमने अपनी आंखों के साथ पिछले 15-20 साल में देख लिया है। तो दोनों काम करने जरूरी हैं, यानी एक तरफ कानून का बेलाग और मुनसिफाना इस्तेमाल, और दूसरे अगर कानून में कोई खराबी है तो उसकी दुरुस्ती।
ठीक है गांधी साहब, थोड़ा मजीद आगे बढ़ते हैं। वजीर आजम पाकिस्तान ने चंद दिनों पहले एक तकरीर की है जामे नईमिया में, और उन्होंने उलमा से दहशतगर्दी और इंतहा पसंदी से निमटने के लिए मदद मांग ली है। वजीर आजम साहब ने कहा क्या, पहले हम आपको भी सुनाते हैं फिर इस पे हम आपकी राय लेंगे। जी,
मुआशरे में ऐसे लोग मौजूद हैं जो इन अफराद और ऐसे नजरियात के सहूलतकार का किरदार अदा कर रहे हैं, रियासत उनका खोज लगा रही है, इंशाल्लाह वो भी अपने अंजाम को पहुंचेंगे। ताहम हतमी कामयाबी उस वक्त तक मुमकिन नहीं जब तक उलमा इसमें साथ ना दें। इस दहशतगर्दी के लिए दीनी दलाइल तराशे जाते हैं, हमें इनको रद्द करना है। इसमें उलमा ने रियासत की मदद करनी है। दहशतगर्दी की बुनियादें इंतहा पसंदी में हैं, वो इंतहा पसंदी जो दीन के नाम पर फैलाई जाती है, इसका एक मजर फिरका वारियत है।
जी गांधी साहब, वजीर आजम ने चले देर आए दुरुस्त आयद उलमा से मुशावरत मांग ही ली है। सर ये अच्छे अल्फाज थे, बिल्कुल कानों को सुनने को बड़े भले लगे, लेकिन क्या इसको इम्प्लीमेंट करना इतना ही आसान होगा?
ये बहुत मुश्किल है, दोनों चीजें बहुत मुश्किल हैं। फिरकाबंदी की जड़ें हमारे यहाँ बड़ी गहरी हैं, इसकी बुनियाद पर मदारिस से फिक्र ही कायम नहीं है, मदरसे भी कायम है, मस्जिदों की तकसीम भी इसी के लिहाज से हुई हुई है। उलमा के पास जुमे का मेंबर है और वो भी इन्हीं मकासद के लिए इस्तेमाल होता है। इसमें किसी बड़ी तब्दीली के लिए बड़ी जद्दोजहद की जरूरत है। ये जरूरी है कि हुक्मरानों का जहन भी वाजे हो, ये जरूरी है कि वो इकदामात करने की हिम्मत और सलाहियत भी रखते हों, और ये जरूरी है कि वो इस मसले को गहराई में जाकर समझने के लिए भी तैयार हों। अगर ये चीजें हो जाएं तो ये नामुमकिन नहीं है, ताहम ये बहुत मुश्किल है। जो दूसरा पहलू है दहशतगर्दी का, उसमें भी एक बड़ी गलतफहमी है। वो गलतफहमी ये है कि एक दहशतगर्दों के अमली इकदाम हैं, उलमा में से कोई भी उसकी ताइद नहीं करता। अमली इकदाम को हर शख्स ने रद्द किया है, जितने भी मुमताज उलमा है, मैं उनका नाम लेके बता सकता हूँ, वो सब उनको रद्द करते हैं, उनकी मजम्मत करते हैं। एक दूसरी चीज है दहशतगर्दों का बयानिया, दहशतगर्दों के बयानिए से उलमा को मुकम्मल इत्तेफाक है। यानी ये दो चीजों के फर्क को जब तक हमारे हुक्मरान, हमारा मीडिया, हमारे दानिश्वर नहीं समझेंगे, उस वक्त तक मामला भी समझ में नहीं आएगा। अमली इकदामात और चीज है, बयानिया बिल्कुल और चीज है। वो नैरेटिव जिसकी बुनियाद पर दहशतगर्द खड़े हैं वो उलमा ही का बयानिया है, वो उलमा ही का नैरेटिव है, उसमें और उलमा के नैरेटिव में कोई फर्क नहीं है। तो अगर आप उलमा से ये कहेंगे कि वो फिरकाबंदी का खात्मा कर दें तो उनकी बुनियाद फिरकाबंदी पर है, और अगर ये कहेंगे कि उसके मुतबादल कोई बयानिया दें तो वो उन्हीं का बयानिया है, वो अपने बयानिए के खिलाफ कोई बयानिया कैसे देंगे और क्यों कर देंगे।
ठीक है, बहुत शुक्रिया जावेद अहमद गांधी साहब, हमसे बराह रास्त बात कर रहे थे मलेशिया से। उनका कहना था कि वजीर आजम ने जो बातें की हैं वो सुनने को बहुत अच्छी लगती है, लेकिन उनको पे अमल करना बहुत मुश्किल होगा। प्रोग्राम का यहां पर वक्त खत्म हो गया है, हमें अपना फीडबैक देना मत भूलिएगा, अपना ख्याल रखिए।